الله بصير بالعباد ولا حول ولا قوة إلا بالله العلي العظيم أعوذ بالله السميع العليم من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله على بحوله ودنا بقوله مانع كل غنيمة وفضل وكاشف كل عزيمة وأزل أحمده على عواطف كرمه والسوابق نعمه أؤمن به أولا باديا واستهديه قريبا هاديا واستعينه قاهرا قادرا وأتوكل عليه كافيا ناصرا والصلاة والسلام على أكرم الأنبياء والمرسلين شفيع المذنبين خاتم النبيين رحمة للعالمين الذي كان نبيا وآدم بين الماء والطين أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين المظلومين الغر الميامين المنتجبين الذين أذهب الله عنهم الرجز وطهرهم تطهيرا ورحمة الله على محبيهم ولعنة الله على أعدائهم أجمعين الذين اشتروا الضلالة بالهدى فما ربحت تجارتهم وما كانوا مهتدين أما بعد فقد قال الله وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اصبروا وصابروا ورابطوا واتقوا الله لعلكم تفلحون صلى على النبي I begin in the name of Allah, the gracious, the merciful. We are talking about challenges faced by the Muslim society of today, particularly. And this can be extended as saying challenges faced by the human society in general also. Because the pain and misery of the human society of today is close to the same what we are going through. The ayah which I am reciting for this topic is from Suratul Ali Imran, the third chapter of the Quran and the last ayah. This chapter has 200 ayats. This is the last ayah in which Allah subhanahu wa ta'ala is focusing, inviting those who are already committed to believe in Him. Ya ayyuhal ladheena amanu. Oh, who you believe. Isbiru, have patience, have perseverance, excel in patience. And whatever you have, give it in to others. وَرَابِطُوا If you believe in something, be steadfast. Don't get moved because of the propagation of the time or maybe some other factors. Resist. And then the fourth tool is وَاتَّقُوا اللَّهِ Be careful of your duties towards Allah subhanahu wa ta'ala. If you have these four weapons, there is a possibility of success. لَعَلَّكُمْ تُفْلِحُونَ Yesterday I was saying the ideology which has been taught by Islam is unique. That the ideology which has been taught by the materialistic world has no meaning for life. The triangle which they make is governing body, manpower, the purpose of life is fun. In Islam, the governing power is Allah subhanahu wa ta'ala. Each and every person, human being, is equal under the command of Allah subhanahu wa ta'ala. None of the people are exempted. Even the prophets, even the imams. Not only that, they did much more severe tests than ourselves. And they followed Islam much more closely, and they had much more severe laws for them. For example, Salatul Layla or Tahajjud or Namaz-e-Shab is not wajib upon us, but it was wajib on the Prophet Muhammad sallallahu alayhi wa sallam. So they were the people, those who became models of the society, they were closely following the command of Allah subhanahu wa ta'ala. The first factor is the rule of Allah. The second factor is manpower. We believe in human abilities and manpower. And then we don't consider the purpose of life is fun. We consider purpose of life is ibtila. Because we are here in short time and we have to go back and take with us, have enjoyable life after our death. Once we have two different ideologies, we see parallel ideologies from beginning of the Quran till the last moment. And that's the whenever you discuss the fact about Adam, you have to talk about Shaitan. When we talk about Namrud, we talk about Ibrahim. When the discussion of Musa comes, we do talk about Fir'aun. When we talk about Prophet Muhammad sallallahu alayhi wa sallam, we need to talk about the Kuffar Quraysh. When we talk about Imam Ali, we need to talk about the parallel forces who are trying their heart to move Muslim Ummah from its direction. Then you see parallel Imam Hassan, Muawiyah, Imam Hussain, Yazid, Imam Zain al-Abidin, Hisham, then Imam Muhammad Waqir, Abdul Malik, Imam Jafar Sadiq, Mansur. It goes on until the last moment. Now, it is all of us, for the human society of today, they need to sit and give little bit consideration who is running their life. Are they fully in command about their life or not? Unfortunately, it is sad to say our life has been controlled by the others. They ask us to eat in certain way. They ask us to wear certain clothes. They ask us to behave in certain way. And if you do this, you are a civilized person. And if you don't do this, you are an uncivilized person. There is a seal on you. In such circumstances, it is the responsibility of the believers. الله ولي الذين آمنوا يخرجهم من الظلمات إلى النور. Many a time, this is also a subject. Inshallah, you learn, and whenever you have last 2-3 years before, I did it in Husainia Zahra, universality of religion. It's a topic we need to understand very clearly. Many a time comes, question comes in our mind. A person who born in the jungle of Africa, in the jungle of India, who died, who never listened to the, never heard the news of Islam, what is going to happen to that person? Isn't Allah subhanahu wa ta'ala is adil? There are many answers. One answer is for you, according to my topic. I don't want to leave you in a very gray area. One of the answers is, on the day of judgment, we are responsible, we have to render account about this fact. You are the believer, why didn't you excel in what you believe? And we are in big mess, in big problem in that particular area. And exclusively the follower of Ahlul Bayt, the Shias, it is because of the historical event that took place to us, we became defensive all the time, defensive. We never had an offensive mechanism in our life that is called tabligh. It is now the time we have, alhamdulillah, defended for ourselves for a long time. Now we no need to defend. No need to all the time answer their questions. Bid'ah, this bid'ah, why do you do this? Why do now you ask questions, why do you do this? You are not a Muslim. And now you excel in Islam, what do you believe in Ahlul Bayt alayhi salatu wasalam to others? And when I went to East Africa, when I went to Dar es Salaam and I went to Mombasa, in the jungle I was driving with my those brothers who took me. I was shocked in a jungle where nobody is there, there is a church. Where there is no one but few people, there are churches around the country. You could see the signs of churches. And we, as the believers of Islam, we think Islam, Muslims, we are the people who are guardian of Jannah. Nobody should enter in Jannah but us. So we belong the door of Jannah, fearing it will be crowded. So that is, they have fear or not, I'm not aware of. But unfortunately the case is this. So it is now the time. I remember in 30s when the electricity started, the ulama of the time in Qom, they said, it is not a light, it is a shaitan. And they could have seen with the light the darkness is coming behind it. They have seen clearly. At that time, they said, "When it is not electricity, it is not light, it is a darkness." And now we are realizing what kind of darkness they were looking at. The media is not in our control. The newspapers is not in our control. An unfortunate case, I was in, I closely watched these things. Sometimes I burn myself many times. People ask me, "Oh, why Maulana, you are so skinny? Kyon Qazi Saab Duble Shahar Ka Andesha?" So I am in big, I always think about these things. I burn myself. It is sad when I say this. If you go to India, if you go to Pakistan, the newspapers, the media is held by the others. And the Urdu newspaper, which I see in Pakistan and in India, is our Sunni brothers, I hope they are holding, but unfortunately, the rope is not in their hand, in the hands of the others. But not one single newspaper which belongs to Shia is there. So if you are not teaching to the general public, how can you propagate what you believe? So this is a sad story, and we have to do something. Another media is nowadays, as all of you are aware, the satellite world is there. Now, some houses I have seen, 200 to 100 channels they have. I don't know how much time they have. Many homes, they have 4, 4, 5, 5 dishes. MashaAllah. I thought only on the table there are 3, 4 dishes there. On the table also 4, 5 dishes. On their houses also 4, 5 dishes. And how can they manage? I don't know. So what they see is a crack. It's nothing is there. What they watch, it is nothing to do with humanity. It is a danger. We need to solve this problem, I think. Alhamdulillah, there are many good things happen in this era, exclusively last decade. Almana, for example, IRB, for example, IRIN, for example. It's a beautiful media because I need to balance myself. I don't know what the verse is saying. Quran is saying, إِذَا جَاءَ فَاسِقٌ بِالنَّبَئٍ فَتَبَيِّنُ. When a fasiq comes with the news, don't ever believe what they say. Test it. But when we read Quran, and when we read the newspaper, we say, we communicate each other, we say, oh, do you know? This was in newspaper, as if wahi has landed from heaven, and we have to believe in this newspaper. But they manipulate you in a manner that you have to believe what has been preached by them. You and me need to have a balanced media. That media, inshallah, tomorrow I'm going to focus three more most important things. Today I'm focusing towards media. Media is very important for all of us. And Allah, unfortunately for us, we don't have media. And alhamdulillah, the media which we have, and we need to listen to these media and give a little bit of concentration towards that in order to balance ourselves, what is being said by the others and what is being said by our own media. I am asking some of the group in Bombay to encourage this. Alhamdulillah, the groundwork has already been done. If anyone wants to involve in this, it's a beautiful project, and it is a profitable project. It's not only a project. So in order to launch one dish, Shia dish, from Bombay, Bombay is the best place because it is cheap, things are available. So we have done good groundwork. Now we need to launch. For launch a little bit, for to gear up, to take off, we need to put a lot of money. But after 1-2 years, we could even gain back the money ourselves because of the impact of media and because of the income of that media itself. So media is so important. And let me say, the work of Imam Hussain alayhi salam, the job of Imam Hussain alayhi salam would have been finished if Bibi Zainab wouldn't have been there after Karbala. So Imam Hussain took a media with him. That media was Bibi Zainab salawatullahi salamuhu alayha. Salawatullahi alayha. It's a better salawat for Bibi Zainab. Lastly, not the least, I should recite one ayat. Pessimism is not good. Always we need to have a feeling of optimism. And Quran gives that. كُنْتُمْ خَيْرَ أُمَّةٍ أُخْرِجَتْ لِلنَّاسِ تَعْمُرُونَ بِالْمَعْرُوفِ وَتَنْهَوْنَ عَنِ الْمُنْكَرِ. You are the best nation. Quran says, you are the best nation. You should be controlling all this. Another ayah, إِنَّمَا الْمُؤْمِنُونَ الَّذِينَ إِذَا ذُكِرَ اللَّهُ وَجِلَتْ قُلُوبُهُمْ وَإِذَا تُلِيَتْ عَلَيْهِمْ آيَاتُهُ زَادَتْهُمْ إِيمَانًا وَعَلَى رَبِّهِمْ يَتَوَكَّلُونَ. الله أكبر. Mu'min, believer, is the one. Whenever name of Allah comes, his heart starts pounding. إِذَا ذُكِرَ اللَّهُ وَجِلَتْ قُلُوبُهُمْ وَإِذَا تُلِيَتْ عَلَيْهِمْ آيَاتُهُ. Whenever the ayat of Allah has been mentioned, presented to him, his iman is increasing day by day, every day. And he never relies no one upon, but he relies وَعَلَىٰ رَبِّهِمْ يَتَوَكَّلُونَ. His tawakkul is only on Allah. Salawat alayhi wa sallam. تو ہماری گفتگو ہو رہی ہے اردو میں معنویات کا امپیکٹ ہماری لائف میں کیا ہے. تو میں نے بتایا تھا کہ خدا نے نماز روزہ حج زکاۃ دو اپنی عبادت قرار دیا ہے, لیکن حقیقت میں انسان کی خدمتوں کے لیے یہ عبادت. کل میں بتایا تھا کہ دو سنتی عبادتیں ذات پروردگار کو سب سے زیادہ پسند ہیں. اللہ منوری نے اپنی کتاب میں لکھا دو سنتین عبادتیں، نمبر ون امام حسین کی زیارت، اللہ اکبر، زیارت امام حسین، اس سے بہتر کوئی بڑی اچھی سنت نہیں ہے. دوسری انسانوں کی خدمت، ٹو سرو ہیومینٹی، کاہے کے لیے؟ نیم اور فیم اور کرسی کسی کے لیے نہیں، اور بطن. یہ دو سنتیں ایسی ہیں جو سنت عبادتوں میں سب سے بہتر عبادتیں کہلائی جاتی ہیں، اور اس سے بہتر کوئی عبادت نہیں ہے. کسی مومن کی مدد کر لیں، کسی مومن کو ہاتھ پکڑ لیں، کسی بچے کو آگے بڑھا دیں، یہ تمام چیزوں کی طرف توجہ کرنا بہت ضروری ہے. تو برادران عزیز، میں نے معنویات کو سمجھانے کے لیے اسلام یہ کہتا ہے کہ پہلے تم بلیو کرو اللہ پر، جس کو تم نہیں دیکھو گے مگر گواہی دو، اشہد اللہ الہ الا اللہ، ایسا بلیو رکھو کہ تم کو ایز اف یو ہیو سین، میں گواہی دیتا ہوں کہ کوئی نہیں ہے مگر وہ. دوسرے گواہی دو کہ روز قیامت آنے والی ہے، میرا حساب کتاب ہونے والا ہے، سوال و جواب ہونے والا ہے، مجھے جواب دینا ہے، آئی ہیو ٹو رینڈر اکاؤنٹ. کیا معنی ہے؟ معنی یہ ہے کہ قیامت، تمہیں کبھی یہ نہیں سوچنا کہ قیامت آئے گی، تم کو یہ سوچنا ہے کہ قیامت آ گئی. حاسبوا انفسکم فی کل یوم، ایوری ڈے اسسمنٹ ہیز ٹو بی ڈن، ناٹ اونلی، کیوں؟ اس لیے کہ اینجلز آ کر کے بتائیں نہیں کہ تم کون ہو، بلکہ خود تو معلوم ہونا چاہیے کہ میں کون، میں کہاں جانے والا ہوں، کس منزل پہ جانے والا ہوں. تو برادران عزیز، میں نے بتایا تھا ما ادراک ما العقبہ، ہماری گفتگو ہو رہی تھی کل تک بھی. عقبہ کیا ہے؟ آخرت کے دن، قیامت کے دن ایک بڑا میدان ہے، اس میں سات وادیاں ہیں. پہلے وادی میں تین اسٹاپیج ہیں جہاں پر روکا جائے گا، اور اگر آپ غلطی کر رہے ہیں تو وہاں پر کئی سالوں تک آپ کو رکے رہنا پڑے گا اور آگے نہیں بڑھ سکیں گے. ان میں پہلا اسٹاپیج ہے صلہ رحم. صلہ رحم بھی بچوں کے ساتھ آپ اچھا کرتے تھے نہیں کرتے تھے، اگر نہیں کیا ہے، روز قیامت اس اسٹاپ میں رہیں گے سو سال، جب تک کہ آپ کے گناہ پاک نہ ہو جائے، پھر آپ دوسرے اسٹاپیج پہ جائیں گے. دوسرا اسٹاپ کا نام ہے امانت. امانت، ٹرسٹ وردینس، آپ نے کسی کی امانت لی ہے، یا اخلاقی طور پر، یا مورلی طور پر، یا ایسا راز لیا ہے کسی مومن کا، اس کو امانت امین بن کر کے دل میں رکھنا ہے. اور تیسری چیز ہے ولایت اہل بیت، وہ ایسی چیز ہے کہ وقفوہم انہم مسئولون، ان کی داڑھی بڑی ہوئی ہے، ان کے پائجامے اونچے اونچے ہیں، ان کے گٹھے بڑے ہوئے ہیں، ان کو جنت کی تمنا ہے، جنت کی طرف جا رہے ہیں، روکو، ان سے پوچھنا ہے. کیا پوچھا جائے گا؟ مسئول عن ولایت علی ابن ابی طالب علیہ السلام. روز قیامت جب پوچھا جائے گا کہ آپ کیا ہیں، محبت اہل بیت ہے کہ نہیں ہے، علی کی ولایت ہے کہ نہیں ہے، جواز حدیث میں ہے، جواز سراط. جواز کہتے ہیں، آپ تو ماشاء اللہ عرب میں رہتے ہیں، آج کل یہ لوگ جواز کہتے ہیں پاسپورٹ کو. جواز ہمارے پاس قرآن کا ہے، جواز حدیث کا ہے. جواز کے معنی پاسپورٹ، یعنی اہل بیت کی محبت جب تک نہیں ہوگی، یہ پاسپورٹ نہیں ہوگا، یہاں سے گزرنے والا کوئی نہیں. یہ پہلا عقبہ. دوسرے عقبے کا نام ہے نماز. تیسرے عقبے کا نام ہے زکوٰۃ. چوتھے عقبے کا نام ہے روزہ. اور پانچواں عقبہ کل میں بیان کر رہا تھا، حج. اب آگے ہم لوگ صرف دو، آج دو پورے کروں گا، آپ کی بہت زیادہ آپ نے انتظار کر لیا، ابھی سے زیادہ انتظار کرنے کی ضرورت نہیں ہے. چھٹا ہے، چھٹا عقبے کا نام ہے طہارت. لا الہ الا اللہ. اب فقہ، اصول فقہ میں سب سے پہلے جس چیز سے بحث ہوتی ہے وہ طہارت ہے. اس لیے کہ اگر طہارت صحیح نہیں ہے تو نماز بھی صحیح نہیں ہے، روزہ بھی صحیح نہیں ہے. اس لیے ہمارے ہاں طہارت پہ بہت زیادہ، خصوصاً ہم لوگ، الحمدللہ خدا کا لاکھ لاکھ شکر ہے. آپ دیکھیے، کمپیئر کیجئے، الحمدللہ کتاب چھپ گئی ہے، الفقہ علی المذاہب الخمسہ، ایک بیوٹیفل کتاب ہے، شاید ٹرانسلیشن بھی ہوگا انگلش میں، شاید نیٹ پہ بھی موجود ہے، آئی ڈونٹ نو، مگر عربی میں موجود ہے. یہ کتاب بہت بڑے اچھے اسکالر کی لکھی ہوئی ہے. الفقہ، دا جورسپرڈنس اکارڈنگ ٹو دا فائیو فقہ. فائیو فقہ سے مراد حنفی، مالکی، شافعی، حنبلی اور جعفری. आप कंपेयर करें, एक एक मसले को बयान करता है, तहारत का मसला बयान करता है, आबिजारी का मसला बयान करता है, अबू हनीफा ने क्या कहा था, मालिक ने क्या कहा था, शाफे ने क्या कहा था, उसके बाद इमाम जाफर, आप देखेंगे क्लियर तक मालूम हो जाएगा तहारत किसके पास है, तहारत किसके पास है। सलावत पढ़िए मोहम्मद वाले मोहम्मद। और कन्फ्रंटेशनल इशू नहीं बनाएं, खैफियत है किसी किसी का, कोई बात नहीं है। चुनाचे बहुत से लोग यही कहते हैं मौलाना नमा आजान यानी रोजे का टाइम क्या है, रोजे का टाइम यह है वातिमु सियाम इला लैल, रोज रोजा तुम्हारा कब होना चाहिए तमाम लैल में, तो लोग मगरिब में तमाम करते हैं रोजे तमाम, नहीं ऐसा नहीं कर सकते आप। उनकी फिक है, वो लोग उस पर बिलीव करते हैं, वो जाने उनका अल्लाह जाने, आपको हमें अटैक करने का कोई हक किसी ने नहीं दिया है। हम लोग ये नहीं कह सकते कि वो बातिल पर है, लेकिन हमारी फिक्र कहती है कि चूंकि मासूम ने फरमाया कि बिललैल यानी रात, रात के माने क्या है, मगरिब को रात नहीं कहते कोई अरब, हाँ रात कहते हैं कि वो अंधेरा छा जाए, इसीलिए हम लोग इंतजार करते हैं अंधेरा छाने के बाद रोजा खोलते हैं कुरान के एतबार से। तो हमारे पास मासूमीन ने हमेशा दलील पेश की है कुरान से, बाज़ वक्त आयतें जब इमाम पेश करते थे ऐसे मालूम होता उसी वक्त आयत इन पे उतरी है, इसलिए कि आयत का नुज़ूल फहम के मानों में है, मासूम समझाते थे उन आयतों को, डिस्क्रिप्शन देते थे, जब डिस्क्रिप्शन देते थे माने जो है बहुत क्लियर हो जाते थे। برادران عزیز طہارت اتنی اہم ہے خصوصاً آج کل کے نوجوان بچے بہت ضروری، میں اپنے بچوں کو ہمیشہ کانشیس دیتے رہتا ہوں لیکن نہیں معلوم آج بچے ذرا سے زیادہ اس سلسلے میں کانشیس نہیں ہوتے، اس کی وجہ معلوم نہیں ہے کہ نجاست کا اثر کتنا ہوتا ہے، اور نہ صرف نجاست ظاہری کا اثر ہے نجاست باطنی کا بھی اثر ہے، نجاست ظاہری 10 چیزیں ہیں نجس چیزیں، پیشاب آپ لسٹ ہے، آئی ڈونٹ وانٹ ٹو گو آن دا ممبر، لسٹ ہے 10 چیزوں کی جو نجاسات ہیں۔ اب آئیے ان نجاست ظاہری کو اگر آپ نے سامنے رکھ کر کے عبادت کی تو آپ کی نماز ہوتے ہوئے بھی بیکار ہے، اسی لیے ہمارے پاس شریعت میں حکم ہے کہ نجاست کے مسائل اب اچھی طرح سے سمجھ جائیے، اس لیے کہ جب تک کہ شریعت کے اصولوں کو نہیں سمجھیں گے آپ اس کی پابندی نہیں کر سکیں گے۔ پیشاب، پیشاب کرنے کے بعد عورت کے لیے مرد کے لیے استبراء ہے، اگر اس نے نہیں کیا اور اس نے وہ اصولوں کو نہیں اپنایا اور اس کے بعد نماز بھی پڑھ لیا تو کیا ہو گیا، وہ نماز کوئی حقیقت اللہ کے نزدیک نہیں رکھتی۔ اسلام نے طہارت کے لیے ایک عقبہ رکھا ہے، یعنی ایک وادی ہے جہاں پہ روکا جائے گا کہ طہارت انہوں نے پیسے ہی کی تھی یا نہیں کی تھی زندگی میں، اور طہارت ظاہری سے متعلق بھی پوچھا جائے گا، طہارت باطنی، طہارت باطنی کیا ہے، یعنی لا یحبک طیب الولد، لا یحبک الا طیب الولد ولا یبغضک الا شقی الولد، یعنی تجھ سے حلالی ہی محبت کرتا ہے، تو اس سے استغفر اللہ وہی دشمنی۔ صلوات پڑھی محمد والے محمد۔ علی کا ذکر ہے تو مسکرائیے، ذکر مرتضیٰ چھیڑا کیا برا، یہ کہتے ہیں نا بھائی چھکہار شاعر نے کہ ذکر مرتضیٰ چھیڑا کیا برا کیا میں نے، آپ اس طرح پہلو کس لیے بدلتے ہیں۔ ہم علی کے دیوانے حادثوں میں پلتے ہیں، خاردار راہوں پر مسکرا کے چلتے ہیں، کیا سمجھ کے یہ دنیا ہم پہ ظلم کرتی ہے، ہم وہ ہیں کہ دل جن کے موت سے بہلتے ہیں، ہم تو کود پڑتے ہیں آگ میں علی کہہ کر، ہم تو کود پڑتے ہیں آگ میں علی کہہ کر، بعض لوگ حیدر کے نام ہی سے جلتے۔ سلوات پڑھیے محمد والے محمد۔ یہ حقیقت ہے محبت ہے، دیکھیے محبت اہل بیت جیسے تذکرہ ہوا جیسے گلاب پر شبنم پڑ گئی، کھل گئے چہرے، اس لیے رسول اللہ نے کہا تھا زینو مجالسکم بذکر علی ابن ابی طالب، علی تمہارے مجالسوں کو علی کے ذکر سے زینت دو،
ذکر اہل بیت
بہت اہم ہے اور مسائل اہل بیت بہت اہم ہیں, اس پر کوئی حربہ نہیں ہونا چاہیے. طہارت کا ایک عقبہ ہے جہاں پر روکا جائے گا, اگر تو نے وضو صحیح نہیں کیا تو رکو, تو بہت سے لوگ عقبے میں رہیں گے ہزاروں سال. جنت کو پہنچنے کی زوال ہی نہیں ہزاروں سال. میں نے ایک روایت عجیب و غریب علماء نے حل کیا تھا میرے مسئلے کو, فرض کیجئے کہ حدیث میں ہے کہ پہلی رات خدا آیا, وہ رات ہم سب پہنچنے والے ہیں, وہ دن آنے والا ہے کہ قبر میں پہلی رات اندھیری قبر ہے, وہ صبح وجاءت سکرات الموت, وہ پہلی رات مولا فرماتے ہیں کہ قبر میں میں آؤں گا, حقیقت میں مولا آئیں گے. لیکن مولا آئیں گے کہ معنی کیا ہیں؟ معنی یہ ہیں کہ مولا ہے دامن تطہیر, جب تک میں طاہر نہیں ہوں گا مولا آنے والے نہیں ہیں. بعض علماء نے کہا ہے بعض کے لیے ادھر آنکھ بند ہوئی ادھر مولا آ گئے, بعض کے لیے ایک مہینہ, بعض کے لیے 40 روز, بعض کے لیے 1 سال, بعض کے لیے 100 سال, جب تک طہارت نہیں ہوگی وہ طاہر مطلق آپ سے ملنے کے لیے آنے والا نہیں ہے. اسی لیے ایسے بن کے جائیں ادھر آنکھ بند ہو ادھر مولا سرا میں آ جائے. صلوات پڑھیے محمد صلی اللہ علیہ وسلم. طہارت ایک وادی ہے, ایک وادی ہے, وہاں پر پوچھا جائے گا روکا جائے گا. اب آئیے نمبر 7th وادی کا نام ہے رد مظالم. رد مظالم کیا ہے؟ آپ سنا کرتے تھے رد مظالم کے معنی یہ ہیں کہ انسان اپنی زندگی میں چھوٹے موٹے گناہ کر دیتا ہے. استغفر اللہ, ہم سب کرتے ہیں. کیسے گناہ ہوتے ہیں وہ عجیب ایسے ہوتے ہیں. سرکار نے مثال دی ہے, رسول اللہ گئے, ساتھ جا رہے ہیں, سفر کر رہے ہیں, شاید کسی جنگ کی لیے جا رہے تھے. ارے بھائی فوجیوں کو روکا جاتا ہے, کھانا کھلانے کا انتظام ہوتا ہے, ایک جگہ روکو پڑاؤ ڈالو, بھی یہاں پر پڑاؤ ڈالو, کسی سے کہا تم خیمے ٹینٹ کو بناؤ, کسی سے کہا تم یہ کام کرو, کسی سے کہا یہ کام کرو, اس کے بعد جاؤ بھائی ذرا سا فائر ووڈ جمع کرو, فائر ووڈ کائے کے لیے؟ غذا پکانے کے لیے فوجیوں کو. رسول اللہ یہاں پر پلین ہے, بالکل ریتی ریتی ہے, دیر از نو فائر ووڈ, کچھ بھی نہیں ہے یہاں پر. رسول اللہ نے کہا گو اینڈ سرچ, ذرا سا دیکھو کہیں بھی. تھوڑی دیر میں دیکھا کہ اتنی بہت سی فائر ووڈ. رسول اللہ نے کہا انسان کا دل بھی یہ پلین کی طرح ہے, اس کے اندر چھوٹے چھوٹے گناہ ہیں, جب جمع کرتے ہیں تو اتنی شکار بڑھ جاتی. رد مظالم کے معنی یہ ہیں کہ میں نے کسی سے وعدہ کیا, وعدہ پورا نہیں کیا, میں نے کسی کا مال لیا, تھوڑا تھوڑا مال لیا, صحیح 10 درہم ہی صحیح, 5 درہم ہی صحیح, بھول گیا میں. کسی کو میں نے جھڑکا تھا, میں جواب نہیں دیا, اس کو جا کر کے معافی نہیں چاہا, کسی کی غیبت کر لی. یہ کئی گناہ ہیں جو میں نے کر لیے ہیں, اب اس کو ادا کرنا ہے, اس کا نام ہے رد مظالم. کس طرح سے ادا کریں گے؟ صدقات دیا کریں گے, خدا کی بارگاہ میں توبہ کریں گے, ان لوگوں کے نام سے صدقے دیں گے جن کی وجہ سے, جن کا مال ہم نے لیا ہے. تو اس کی طریقے شریعت میں بتائے ہیں رد مظالم کے. تو ان رد مظالم سے رکنے کا واحد طریقہ یہی ہے کہ انسان ہمیشہ الرٹ رہے, کوشش یہ کرے کہ وہ گناہ نہ کرے جس کی وجہ سے ان وادیوں میں سووں سال گزارنا پڑے. خدایا بحق محمد والے محمد وہ توفیق دے کہ کم از کم ہم کسی انسان کو ہماری نگاہوں سے, ہمارے منہ سے, ہمارے ہاتھوں سے تکلیف نہ دیں. صلوات پڑھیے محمد والے محمد. اسلام سینس آف ریسپانسبلٹی کا نام ہے. کیا نام ہے؟ دیکھیے میں آپ کو میں بتا دوں, اگر انسان سے پوچھا جائے کہ انسان کیا ہے, اور اسے پوچھا جائے انسان سے ہٹ کر دوسری چیزیں کیا, اب تو میں بتاؤں. اِنَّا عَرَضْنَا الْأَمَانَةَ عَلَى السَّمَاوَاتِ وَالْأَرْضِ وَالْجِبَالِ فَأَبَيْنَ أَن يَحْمِلْنَهَا وَأَشْفَقْنَ مِنْهَا فَحَمَلَهَا الْإِنسَانُ إِنَّهُ كَانَ ظَلُومًا جَهُولًا. سورہ احزاب بہت بیوٹیفل سورہ ہے, اور جس میں جو ہے بہت سی آیتیں ہیں, ان میں سے آیت آپ انما یرید اللہ یہ تفسیر اسی میں ہے, اس میں سے ان اللہ و ملائکتہ یصلون علی النبی یا ایہا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. بہت سا اہم سورہ ہے, اس میں یہ بھی آیت ہے اور اس کی آخری آیت ہے جس کو میں نے پڑھا. ذات پروردگار یہ کہتا ہے کہ میں نے امانتوں کو حوالے کیا, زمینوں کے, آسمانوں کے, اور پہاڑیوں کے, مضبوط پہاڑیوں کے. فَأَبَيْنَ أَن يَحْمِلْنَهَا وَأَشْفَقْنَ مِنْهَا, सब के सब सिटर के रहेगा, मालिक की अमानत नहीं चाहिए, वी डोंट वांट दिस। जिस चीज को जमीनों ने नहीं उठाया था, आसमानों ने नहीं उठाया था, सितारों ने नहीं उठाया था, इंसान ने उठा ली। फहमला हल इंसान, उठाने के बाद इन्नहु ज़लूमन वजहूला। तो एक ब्यूटी है इंसान में, जमीन से ज्यादा कवि है, आसमानों से ज्यादा कवि है, सितारों से ज्यादा कवि है, सूरज से ज्यादा कवि है। एग्जाम्पल तो चाहिए, तो रसूलुल्लाह ने कहा मैं इशारा करूंगा, देखो देख लो, मेरे इशारे से चांद के दो टुकड़े हो जाएंगे। अली ने कहा मैं इशारा करूंगा, देख लो सूरज पलट, सलवार पढ़िए मोहम्मद वाले मोहम्मद। और ये फैक्ट, ये फैक्चुअल चीजें हैं, कभी दिल में डाउट मत कीजिए, ख्याल में मत कीजिए, इसलिए कि मुख्तार हैं ये लोग। तो इसमें मुफस्सरीन ने बहस की है, व्हाट इज दैट अमाना, व्हाट इज दैट ट्रस्ट। और इस पे काम होना चाहिए, कभी मुमकिन हुआ। बाद मौजूआत इस्लाम में बहुत मुश्किल मौजूआत, उनमें से अदालत इलाहिया का मौजू है, कोई आलिम आए तो उनको होमवर्क दीजिए, ये आलिम जो है मौलाना ये मौजू पे आप पढ़िए, अदालत इलाहिया, जस्टिस ऑफ अल्लाह सुबहाना तआला। ये जो जस्टिस हम जो पढ़ाते हैं, तो हमारे पास उसूल दीन में पहला तौहीद, दूसरी आदल, सिर्फ आदल है, लेकिन इसकी एक बाकायदा प्रोग्राम है, इसका एक पीछे बहुत चीज़ें, उसको समझना है अदालत इलाहिया। उसके बाद और एक जो चीज़ समझना है वो है तकदीर व तदबीर, प्रीडेस्टिनेशन एंड चॉइस। और एक जो चीज़ समझने की ये है कि वो क्या अमानत है जिसको खुदा ने ज़मीन के हवाले किया, आसमान के हवाले किया, कायनात के हवाले किया, सब के सब नहीं उठा सके मगर इंसान उठा सका, क्या अमानत। मुफस्सरीन ने बहुत स्ट्रगल किया है टू फाइंड आउट दैट अमानत, क्या है अमानत। उसमें किसी ने कहा इस्लाम है, किसी ने कहा ईमान है, किसी ने कुछ है, बाद में 12, 12, 14, 14 की लिस्ट बनाई है, मैं उसमें जाना नहीं चाहता, मैं आपको खुलासा ही करूँगा। दो चीज़ें मेरे सामने आई हैं जिसको मैं समझता हूँ ज़रा सा फॉर मी एज ए स्टूडेंट कंफर्टेबल हूँ उन दो चीज़ों से। नंबर वन वो है अमानत चॉइस, अमानत चॉइस के मसलन मौला अमीरुल मोमिनीन का दुआए सबाह में अलैहिस्सलाम, दुआए सबाह में एक जुमला है अल्लाह की तारीफ करते हुए, या मन दल अलसान सबा व बिनुत तबल्लुजे व सर वाकत अल्लैल मुदलम बगियाही बतलजलुजे। वहां पर पहुंचते मौला, वो अतकन सुन अल फलक दवार फी मकादीर तबरुजे। और ये जुमला बाकरी ट्रांसलेट नहीं कर सकता, इसको डिस्क्राइब नहीं कर सकता, इसको एक साइंटिस्ट, वो भी इस फील्ड का जो फलकियात से वाकिफ है, जो प्लानिट्री के नॉलेज को जानता है, वो हल कर सकता है। मौला क्या फरमा रहे हैं, मौला ये फरमा रहे हैं ये जो गैलेक्सी है और ये जो प्लैनेट्स हैं, इसका एक एक्यूरेट मेजरमेंट है। इस मेजरमेंट के लिए खुदा ने एक एक चीज को जो रखा है, जैसे मिशन है, मिशन के अंदर एक इंजन है और उसके ऊपर का खोल है, अगर उसका मेजरमेंट अंदर फिट ना हो, एक तक एक सेंटीमीटर भी बड़ा हो, तो अंदर फिट होने वाला नहीं है। मौला कह रहे हैं कि अगर जमीन का हजम एक थोड़ा सा बढ़ जाता तो फिट हो। तो ये कौन सा जुमला, ये जुमला मेरे और आपके समझने का जुमला नहीं, एक साइंटिस्ट ही समझा सकता है। मौला ने दुआ के जरिए से समझाया, वाद कना सुन अल फलक की दबार फी मकादीर तबर्रुजे। इसको समझना है तो यूं समझ जाइए कि वो लोग चांद पे गए थे, कौन गए थे चांद पर जाने वाले, हालांकि वो जाना चाहिए था मक्के से या मदीना से, मगर बहरहाल उड़ा जहां से उड़ना था वो गया, चांद पे जाकर के वापिस आए। और जब गए थे तो उनको बताया था कि जब वो लोग लैंड करेंगे चांद गाड़ी में, उतरेंगे चांद गाड़ी से, दिस विल बी द टाइम GMT, ये टाइम दुबई का ये होगा, इंडिया का ये होगा, अमेरिका का ये टाइम होगा, और चांद के किस कॉर्नर में उतरेंगे, लोकेशन ऑफ द मून और टाइमिंग क्या होगी। अरे भाई दुनिया ताजुब कर रही है कि कितनी एक्यूरेसी है इनके पहुंचने वालों की, मैं ताज्जुब कर रहा हूँ कितना एक्यूरेसी है उसकी खिलकत की। उसका सिस्टम इतना प्यारा है कि वो लाख पूरे प्रोग्राम बना लें, अगर वो सिस्टम को एक मिनट के लिए रोक ले तो इनकी चांद सलवात पढ़िए मोहम्मद वाले मोहम्मद वाले। कहीं और उतर जाए वो चांद गाड़ी, चांद से ना उतरे, तो ये एक्यूरेसी है, ये एक्यूरेसी है इतनी है इस प्लानेट में। और आज अगर 30th है जो नवंबर की 30th है आज, 30th नवंबर है, सनराइज क्या टाइम था अभी आज दुबई में, सनराइज टाइम था आज मसलन 6, सनराइज बोल रहा हूँ मैं, आप लोग शहरी के चक्कर में आप लोग डाकू के चक्कर में तलवार पड़ी है मोहम्मद वालों सनराइज था 6:40 फॉर एग्जाम्पल वॉट एवर इट इज 6:40 था 10 मिलियन ईयर्स पहले क्या था सनराइज 6:40 10 मिलियन ईयर्स आफ्टर क्या होगा 6:40 आज का दिन 30th नवंबर डेट बदली है नहीं बाद में मौलाना अब दिसंबर में टाइम बदल गया ये क्या पढ़ दिया मैंने साथ में 30th नवंबर 10 मिलियन ईयर्स बिफोर सेम टाइमिंग 30th नवंबर 10 मिलियन ईयर्स आफ्टर सेम टाइमिंग क्या माने हैं खुदा ने इस प्लानेट इस तरह से रखा तो जमीन थकती नहीं है इसका नाम क्या दिया कुरान ने हाय हाय मेरे साथ हैं आप लोग देखिए स्पिरिचुअलिटी को समझिए कुरान ने क्या दिया युसब्बिहु लिल्लाहि मा फिस समावाति व मा फिल अर्दिल मलिकिल कुद्दूसिल अज़ीज़िल हकीम अल्लाह की तस्बीह करते हैं जमीन और आसमान तस्बीह क्या है उनकी यानी जो खुदा ने बता दिया उस पे चलते हैं खुदा ने जो पेश लगा दिया है उस पे चलते हैं अब जरा तस्बीह की तारीफ क्या कीजिए अल्लाह अकबर हकीकत में क्या कहना चाहता हूँ मालिक जिस तरह से तूने प्लानेट को पेश पे लगा दिया मुझे भी उसी सलवार पढ़िए मोहम्मद वाले मोहम्मद मैं मुख्तार इंसान हूँ मुझमें इख्तियार है मेरे इख्तियारत में खोना बैठूँ मैं भी चाहता हूँ इसीलिए मौला ने दुआ को मैंने क्या कहा खुदाया मेरी सांसें मेरे औरात सब वेरदम वाहिदा यानी मैं भी युसब्बिहु की तस्बीह में चले जाऊँ फजाइल का एक रुख आ गया है टाइम भी नहीं मानो अगर 10-15 मिनट आगे बढ़ गया परेशान नहीं है ना भाई एक सलावत पढ़िए मोहम्मद वाले मोहम्मद इसलिए कि मुझे दूसरी मजलिस नहीं है इसीलिए इत्मीनान है सलवात पढ़िए मोहम्मद वाले युसब्बिहु लिल्लाहि मा फिस समावाति व मा फिल अर्ज और इसको भी मैं समझना चाह रहा हूँ मैं बहुत कोशिश कर रहा हूँ इस इन आयतें बाज आयतें समझना बहुत ज़रूरी है उनमें से ये तस्बीह है परवरदिगार और وَإِن مِّن شَيْءٍ إِلَّا أَن يُسَبِّحُ بِحَمْدِهِ وَلَكِن لَّا تَفْقَهُونَ تَسْبِيحَهُمْ ہر کائنات کا آٹم ذرہ ذرہ اللہ کی تسبیح کر رہا ہے مگر ان کی تسبیح کو تم سمجھتے ہیں تم نہیں سمجھتے ہر ذرہ کائنات کا تسبیح کر رہا ہے اور جو حکم دیا گیا تھا وہ کر رہا ہے اسی لیے شاعر نے کہا ہے برگ درختوں نے ساز در نظر ہوشیار ہر ورقی دستریز معرفت کردگار ہر پتا جو ہے معرفت کردار کا ایک لیجر ہے بڑی بک ہے کس کے لیے جس کے پاس آنکھ ہو جو غور سے دیکھنا چاہے حقیقت میں بہت سمندر ہے تو کائنات کا ذرہ ذرہ اللہ کی تسبیح کر رہا ہے اور وہ تسبیح کو ہم سمجھتے نہیں ہے کیا ہے وہ تسبیح جو میں سمجھ سکا ہوں دیکھیں قرآن کو آیاتوں کو سامنے ملانے کے بعد یہ سمجھ سکا ہوں یہ ہے کہ ہر ذرہ کائنات کا جو خدا نے جس طرح سے بتا دیا وہ اپنے سسٹم کو باقی رکھا ہے ایک سیکنڈ کے لیے وہ اپنے سسٹم سے ہٹتا نہیں اس کا نام ہے تسبیح میرے ساتھ ہیں آپ اللہ اکبر مثلاً خدا نے چیونٹیوں کی زندگی انسٹنکٹ گائیڈ کر دیا ان کو کہیں بھی لے جائے اسی طرح کی زندگی بسر کریں گے اور بہت ویل فرنش زندگی بسر کرتی ہیں اور کوآرڈینیشن کوآپریشن بٹوین ایچ ادر اتنا اچھا ہوتا ہے جسے انسان کو سبق لینا پڑتا ہے اور خدا نے کئی مقامات پر انسان کو جانور سے سبق دلایا ہے اللہ اکبر انسان کو جانور سے سبق دلایا کیا مانے انسان کو جیسے ہی بھائی نے بھائی کو قتل کیا اس کو معلوم نہیں تھا کیسے چھپانا اس کو دفن کیسے کرنا فبعث اللہ غرابا خدا نے کوے کو بھیجا دو کوے آئے دونوں لڑے ایک مرا دوسرے کو دفن کرنے کے لیے دوسرے نے چونچ سے کھودا اور دوسرے کو دفن کیا اب بھائی نے کہا یا لیتنی کنتو اے کاش میں یہ کوا ہو جاتا دیکھو اس نے اپنے بھائی کو کیسے چھپانا اس نے سیکھ لیا مجھے وہ بھی پتا نہیں ہے خدا جب کہتا کہ جب پیغمبروں سے نہیں سیکھتے تو جانوروں سے سیکھو इंसान को जानवरों से सिखाता है, पैगंबरों से नहीं सीखते हो तो जानवरों से सीखो, कम से कम सीखो सबक को। हदीस में है कि कौवे से तीन चीजें सीखो। अब एक बात में बात आ गई तो सुन लीजिए, बहुत अच्छी चीज है। और कौवे से कितनी चीजें सीखो? तीन। नंबर वन, पहली चीज सीखो अलग सबा उड़ता है। सबसे पहले परिंदा जो उड़ता है वो कौवा, ये सीखी है ना, कभी सोना नहीं। कौवे से क्या सीखो? अलग सबा उड़ना सीखो। दूसरा, अपनी प्राइवेट लाइफ को कभी बताता ही नहीं, मैं उससे ज्यादा डिटेल नहीं जान सकता, मैं मेंबर पे। अपनी प्राइवेट लाइफ को वो कभी बताता नहीं, जैसे आजकल की दुनिया ऐसी हो गई है, वो तो स्क्रीन पे भी ला ले रहे हैं। मगर ये ऐसा कौवा है, सबक दे रहा है इंसान को कि देखो मैं जानवर होते, सलावत पढ़िए मोहम्मद वाले मोहम्मद वाले। और तीसरी चीज कौवे की यह है कि वो दुश्मन को कभी कमजोर समझता नहीं। He never takes chance. सामने कौवा है, आपने झुका, उड़ गया। No risk. Don't take any chance. वो कहता है no risk. आप झुके होंगे अपने काम से, मैं क्यों परेशान? वो रिस्क ही नहीं लेता। हदीस में है कि चीजें सीखो, कभी दुश्मन को कमजोर ना समझो। सलावत पढ़िए मोहम्मद वाले। तो हुजूर तस्बीह क्या है? तस्बीह है ज़ात परवरदिगार के सर्कल में मोमेंट का। खुदा ने आपको हद से मुशर्रफ किया, जो नहीं गए खुदा जल्द से जल्द पहुंचाए। सबसे बड़ा मसला हज में तवाफ़ खाने काबा में एंटर होना है ना भाई, सबसे बड़ा मसला। आपको मैं आसान तरीका बता दें, आप एंटी क्लॉकवाइज जा रहे हैं, है ना भाई। खाना काबा का लेफ्ट जो है, एक खतीब साहब मेंबर पे गए, अल्लाह का तवाफ सीधे हाथ से करना चाहिए, ये खिताबत है, इसे हकायक ऐसा नहीं। लेफ्ट हैंड रहता है आपका खाना काबा की तरफ, तो आप मूव जो होते हैं तो अल्लाह के नजदीक लेफ्ट और राइट की कोई अहमियत नहीं है उसका, तो घूम रहे हैं। अगर आपको जाना है हजर अस्वद के बराबर, अगर आपने पहले ही से हजर अस्वद के पास आएंगे तो आप हजर अस्वद पे नहीं मिलेंगे, मिलेंगे कहाँ? आगे बढ़ जाएंगे। तो क्या कीजिए, आप पहले आधा सर्कल पहले से शुरू कीजिए, स्लोली पेनेट्रेट कीजिए उसी मजमे के अंदर घुसने में, किसी हाजी को तकलीफ मत दीजिए। इसलिए कि हज नॉक कर देने का नाम नहीं, अपना हज कर लेने का नाम नहीं है, सबको साथ लेकर के जाना है। किसी को नॉक मत कीजिए, हुशियार रहिए। बहुत सों को मैंने देखा हज करते ही हूँ, वो समझते हैं कि वो अपना तवाफ कर लें तो बस, टू हेल विथ अदर्स। इस्लाम नहीं कहते ना, नहीं कर सकते तुम, नहीं कर सकते, बहरहाल तवाफ कीजिए। तो अगर मुहाजी में शरीक होना चाह रहे हैं, हजरत अस्वद के बराबर जाना चाह रहे हैं नीयत से पहले, तो पहले हाफ सर्कल से पहले पहुंच जाइए, वहां से एंटर हो जाइए स्लोली स्लोली स्लोली। तो आप देखेंगे ये फ्रे, ये जो फिर रहा है, ये जो खाने काबा की तरफ चारों तरफ मुसलमान जो फिर रहा है, उसके दरमियान स्लोली आप मर्ज हो जाएंगे, मर्ज हो जाएंगे। अगर आपने अपोजिट डायरेक्शन ली तो क्या होगा, कहीं भी जाने दो कदम आगे नहीं बढ़ सकेंगे। खुदा भी यही कह रहा है, पूरी कायनात मुझे सेंटर बना करके फिर रही है, अगर तू मेरे पास आना चाहता है तो इनके साथ मर्ज हो जाए। है सलवात पढ़िए मोहम्मद वाले। तो आना चाहता मेरे पास तो मर्ज हो जा, अपोजिशन डायरेक्शन मत जा। तो अब मालूम हुआ कायनात जो चल रही है कैसे चल रही है भैया, किसके हुक्म से चल रही है? यू सब्बहु लिल्लाहि मा फिस समावाती व मा फिल अर्ध। किसके लिए? अल्लाह के लिए। किसने सिस्टम बनाया है? अल्लाह ने। जो अल्लाह को नहीं मानते वो क्या कहते हैं? वो लोग कहते हैं नेचर। चलिए मुबारक उनको, वो लोग कहते हैं ये नेचर का कानून है। नेचर का कानून क्या है कि इस तरह से वो चलता है, इस तरह से वो जीता है, इस तरह से ये उठता है। तो नेचर का कानून है कि जो बना दिया वो हटने वाला नहीं है। नेचर ने आदम को बनाया, नेचर ने नूह को बनाया, नेचर ने इसहाक बनाया, नेचर ने मूसा को बनाया, नेचर ने सरकार को बनाया। अब सरकार के बाद भी आएगा तो नेचर ही आएगा। सलवात पढ़िए मोहम्मद वाले मोहम्मद। अगर तुम अपना लाओगे तो अपोजिट डायरेक्शन। और इसीलिए जब कभी इन लोगों के पास जाते थे, सवाल है सरकार जवाब दीजिए, ओ ये सवाल तो پوچھتے تھے بغلیں جھانکتے تھے, اردو میں بغلیں جھانکنا معلوم ہے, اردو میں ایکسپریشن ہے بغلیں جھانکنا, جب کبھی جواب نہیں آتا تو ادھر ادھر دیکھنا. میرے پاس کبھی کبھی سوالات آتے, نہیں معلوم, نہیں معلوم. میرے پاس کیا کمپیوٹر ہے, آخری تھوڑی, نہیں معلوم ہے, نہیں معلوم. یہ شرمندگی بہتر ہے غلط جواب دے کر کے دھوکا دے. سلوار پڑھیے محمد اللہ. جب نہیں معلوم ہے تو بولیے معلوم کر کے بتا دو. تو آپ نے کیا کیا بھائی, خلاف کیا کس کے, وہ جو محور ہے وہ فطری محور ہے, وہ فطرت کے خلاف کیا. آپ آتے تھے ان کے پاس سوال کرتے تھے, بتائیے سوال کا جواب دیجئے, آپ کون ہیں, آپ ہی خلیفہ ہیں, رسول اللہ کیجیے کہ آپ ہی بیٹھے ہیں, جی ہاں ہم ہی بیٹھے ہیں, اچھا یہ ہمارا پرابلم ہے اس کو سال کیجیے. ابھی دوسروں سے پوچھتے تھے, رسول اللہ کے زمانے میں یہ ہوا تھا نہیں ہوا تھا, نہیں ہوا تھا. ابھی نہیں ہوا, نیا مسئلہ آیا تو مانا وہی مسئلہ حل کر سکتے جو رسول اللہ کے زمانے میں ہوا تھا, تو پھر آپ خلیفہ کیوں ہو گیا. آپ ہوئے خلیفہ کے رسول اللہ کے زمانے میں خلیفہ نہیں تھے, رسول اللہ کے بعد خلیفہ. تو حل آج کے پرابلم کا دیجیے نا. یہ تو امام کون ہوتا ہے, امام آج کے پرابلم کو حل کر. سلوات پڑھیے محمد والا. تو زحمتیں تمام, اسپرچویلٹی انسان کو وہ اسفیئر میں, وہ جو ٹرننگ اسفیئر ہے, وہ جو مومنٹ اللہ کی طرف, اس کی طرف لا کر کے کھڑا کر دیتی ہے. اسی لیے قرآن کہتا ہے انسان میں کیا ہے, کل انشاءاللہ اس کا جواب دوں گا. انسان نے جو امانت اٹھائی ہے اس کا ایک جواب چوائس, سوؤں یا نہیں سوؤں, نماز پڑھوں یا نہیں پڑھوں, روزہ رکھوں یا نہ رکھوں, اس عورت کو جو نامحرم ہے دیکھوں یا نہ دیکھوں, یہ غیبت ہے کروں یا نہ, یہ چوائس کو انسان کنٹرول کر سکتا ہے, روک سکتا ہے, مگر یہ چوائس کائنات کے ذرے میں نہیں, کسی میں نہیں. اس چوائس کو جو ایکسپلور کر کے مختار بن جاتا ہے تو وہ دنیا میں بھی اختیارات پا لیتا ہے, آخرت میں بھی. کیا معنی ہے, وہ کبھی اللہ کے بتائے ہوئے اصولوں کے خلاف نہیں جاتا. ہزاروں جانے قربان مولائے کائنات پر, جنہوں نے کہہ دیا اگر سیون ہیون کی ڈومین دے دی جائے, سات اقلیم کی حکومت دے دی جائے اور مجھ سے کہا جائے چونٹی کے منہ میں سے دانا نکال لوں تو نہیں کروں گا. یعنی کتنا اختیار ہے علی میں, اتنا مختار ہے, مرثیہ پڑتا ہے. فصبرت وفی العین قضاء وفی الحلق شجاع, میں نے اس عالم میں صبر کیا کہ میرے آنکھ میں تیر تھا, میرے گلے میں ہڈی. وہ فاطمہ زہرا کا مرثیہ تھا ایک عورت کی حیثیت سے. صبت علی مصائب لو انہا, یہ طرز ہے ایک عورت کا بیانیہ انداز ہے, مجھ پر وہ مصیبتیں پڑی ہیں, اگر روشن دنوں کو پڑھتی تو شبہائے تاریخ میں بدل جاتے. مگر علی کیسے پڑھتے ہیں, مرثیہ پڑھتا ہے. فصبر تو فی العین قضاء وفی الحلق شجاع, میں نے اس عالم میں صبر کیا کہ میرے آنکھ میں تیر, میرے گلے میں ہڈی تھی. علی تجھ پر ہزاروں جانے قربان, تو ایسا مظلوم ہے زیارت میں السلام علیک یا اصبر الصابرین. بہت سے لوگ کہتے ہیں مولانا یہ ہم کو سمجھ میں نہیں آتا کہ علی کے گلے میں رسی آئی. میں نے کہا وہی سمجھ سکے گا جو یسبح للہ ما فی السماوات و ما فی الارض, کو سمجھ جائے گا جو اللہ کے لیے ٹوٹل سرنڈر ہو جاتا ہے. وہ گلے میں رسی اس لیے لے لیتا ہے تاکہ دنیا جانے کہ قوت کے استعمال کرنے کا نام دین نہیں ہے, قوت کو الہی قوتوں کے درمیان لانے کا نام دین ہے, اللہ کی قوت کے ساتھ ساتھ ملا لینے کا نام دین ہے. تو اس مولا کائنات نے اپنا سب کچھ دے دیا, لیکن صبر کیا 25 سال, رات و راتی نحوا میں دیکھ رہا تھا میری میراث لوٹی جا رہی تھی, میری سمراج کیا ہے, دین لوٹا جا رہا تھا. جہاں روک سکتے تھے روکا, یہاں تک کہ علی کے اس گریا کو جو گوشے میں بیٹھا ہوا رو رہا ہے فاطمہ دیکھ نہیں سکی. یا علی کب تک رو گے, جاؤ جاؤ جا کر کے حق لے لو, جاؤ جا کر کے حق لے لو. فاطمہ تم کہہ رہی ہو ماں میری تمنا, میں تمہاری یہ بےکسی نہیں دیکھ سکتی, جاؤ यानी तलवार निकालो। अली घर से बाहर कदम रखते हैं, अशहदु अन्न मुहम्मद रसूलुल्लाह। मौला पलट कर आए, फातिमा फातिमा, ये बाबा की, ये अजान में बाबा की आवाज रहे या नहीं रहे, इनका नाम रहे या नहीं रहे। फातिमा ने कहा कि अली मेरी तमन्ना है आखिरत तक, क़यामत तक ये नाम का, अगर ये नाम रहना है, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, अगर नाम ये रहेगा तो ये हमारी तलवार चलने वाली, पूरा फलसफा बता दिया इमाम मौलाए कायनात ने। अगर मैं मदीने में तलवार निकाल लेता तो ये मोहम्मद और रसूलुल्लाह वहीं पर खत्म हो जाता, वहीं पर मिलियामेट हो जाता था। इसीलिए इमाम हुसैन को इंतजार करनी पड़ी जब तक कि उनके चेहरों पे जो नकाब थे वो उलट कर वापस ना आ जाएं। ऐसे उलट गए थे कि यजीद झूम रहा था, लुइबत बनु हाशिम फला जा खबरुन वला वहयुन नजल, बनी हाशिम ने गेम खेला था, कहां से वही आई थी, कुरान नहीं, सब कुछ नहीं, दीन नहीं। अब अली के बेटे ने बता दिया कि अब चेहरा वाजे हो गया है, इससे कन्फ्रंटेशन जरूरी है, इससे मुकाबला जरूरी है, आओ आओ। इन लम यस्तकिम दीन मुहम्मदिन इल्ला बिकत्ली फयसयुफु खुदनी, अगर मेरे नाना का दीन बगैर मेरे कत्ल के नहीं बच सकता, आओ तलवारों हुसैन के टुकड़े टुकड़े कर डालो। ए अली, ए हुसैन, तुझ पर हजारों जाने कुर्बान, तूने ये सलीका सिखाया इंसान को जीने का कि दुनिया जी जी करके मर जाती है, तू मर करके जीना सिखा दिया, दुनिया को बता दिया कि किस तरह से जीने का सलीका है। अली ने सुबह आशूर से, अली के बेटे ने बताया और सबको बता दिया, तो देखो ये लोग मेरे खून के प्यासे हैं, कुछ नहीं चाहते, ये मैं चाहते हैं, ये मैं और ये मेरा इनका मुकाबला, जिसको जाना है चले जाओ। शब आशूर चराग को बुझा के भी बता दिया कि जिसको जाना है चले जाओ, या ऐसे परवाने नहीं थे कि चराग बुझने के बाद चले जाएं, ये नूर इमामत के परवाने थे, उन्होंने इस नूर को देख लिया था, वरना हम तो जाने वाले नहीं है। बात रिवायत में है कि कुछ जा उठने वाले उठे और गए, जैनब के दिल में सवाल आया, भैया जो रह चुके हैं उनका इम्तिहान हुआ कि नहीं हुआ। एक मरतबा सहाबी हुसैन ने आवाज दी, आओ भा दोस्तों, चलो तलवार को निकालो और फातिमा की बेटी को यकीन दिला दो, शहजादी अगर आप हुक्म दें तो अभी हमारे ही तलवारों से अपनी गर्दनों को उड़ाने के लिए तैयार हैं, आप इजाजत दीजिए अभी। एक मरतबा सबको इत्मीनान होगा, बस हुजूर एक शब आशूर की बात है तो शब आशूर के लिए रिवायत में लिखा हुआ है, एक तरफ हजरत अब्बास तलवार को साइकिल दे रहे हैं, तेज कर रहे हैं, चमका रहे हैं ताकि जंग का मौका आएगा तो इससे जंग लड़ी जाए, दूर से सकीना ने देख लिया। ये अजीब चचा भतीजी है, जब भी अब्बास का जिक्र आता है तो सकीना का जिक्र आता है, जब भी सकीना का जिक्र आता है तो अब्बास का जिक्र आता है। दूर से सकीना ने देखा चचा के चेहरे पर गैस के आसार हैं, बाबा के पास आई, बाबा चचा को गुस्सा आ गया है। हुसैन ने गौर से देखा, हाँ चेहरे पर जलाल है, हूबहू अली आ गए हैं, जो अली तलवार पे सैकल कर रहे हैं। अब कौन किसकी जरूरत है, अब फातिमा की जरूरत है, जैनब के पास आए, बहन जैनब देखो वो जलाल अलैवी है, अब फातिमा की जरूरत है, तुम सानिये फातिमा हो, जाओ जरा जाकर के अब्बास को रोक दो, अब्बास को रोक दो, अब्बास के करीब जैनब गई, अब्बास जवाब नहीं आया। इधर नुसरत का एक जज्बा है, कल मैं बता दूंगा, दुनिया को बता दूंगा अब्बास कौन है, नुसरत के जज्बे ने अब्बास को महव किए हुए है। अब्बास जवाब नहीं आया, दूसरी मरतबा अब्बास जवाब नहीं आया, तीसरी मरतबा अब्बास फातिमा का वास्ता, माँ फातिमा का वास्ता, एक मरतबा अब्बास खड़े हो गए, शहजादी आप हुक्म दिया होता, आप इधर ये क्या आलम बना रखा है कि अब्बास जरा इस तलवार को नाम में रख दो। अल्लाह, जज्बे के उभरने का नाम दीन नहीं है, हुक्म मौला में सरेंडर हो जाने का नाम दीन है। अब्बास ने शहजादी से पूछा, शहजादी क्या आप यही चाहती हैं, ये तलवार नाम में चले जाए। ज़ैनब ने कहा, अब्बास यही ख्वाहिश है। एक मर्तबा आसमान की तरफ देखा, इन्ना लिल्लाह, अब्बास ने बता दिया अब जो तलवार चलेगी, अब
डिफेंस में नहीं चलेगी, डिफेंस में चलेगी ये तलवार, ऐसी चली। रिवायतें कहती हैं, हमीद कहता है कि जब कभी कोई शहीद पुकारता था मौला को, मैं चेहरे के असर को देखता था मौला पर क्या असर होता है, लेकिन जैसे ही अब्बास की आवाज आई, आका मेरा आखिरी सलाम कबूल कीजिए, तो हुसैन ने कमर को थाम लिया। अलान इनका जरा जहरी, अब मेरी कमर टूट गई अब्बास, अब मेरी कमर टूट गई अब्बास, बस अजरो कमल अल्लाह। हुसैन करीब पहुंचे, किसी भाई को भाई का ये आलम न दिखाए, दोनों शान कलम हो चुके हैं, खून में लथपथ पड़ा हुआ भाई है और कह रहा है जरा रुक जा मौत ताकि मेरे आका को देख लो। करीब आए, हुसैन ने सर को अब्बास के गोद में लिया। अब्बास ने कहा आका बड़ी जहमत फरमाई, आका मैंने मेरी माँ से सुना था जब मैं पैदा हुआ था उस वक्त तक मैंने आंखें नहीं खोली जब तक कि आपकी गोद में नहीं आ गया, तमन्ना यही है कि जाते जाते भी आपको देखते हुए चले जाऊं। हुसैन ने कहा पास आंखें खोलो, कहा मौला एक आंख में खून है, दूसरे आंख में तीर है, आंख के खून को आवाज़ें पहुंचा, तीर को निकाला। अब्बास ने आंखें खोली, हुसैन ने ख्वाहिश की अब्बास जब तक जीते थे यही कहते थे आका आका, आज एक मतलब भाई कह दो। अब्बास ने आखिर में या आका,
सयाम में कोहराम बपा हुआ वा अब्बासा, उसे अलमल्लदीन दलमू अय्यमुन कलबी यंकलबी।